श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिष्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशू ख्रिष्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै यो मिठो भजन यहाँ सामु राख्दैछु। समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौँ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनद्वारा अनुभव गर्दै हुनुहुन्छ। श्रोता, आउनुहोस् आज पनि केही समय तपाईँ हामी सँगसँगै परमेश्वरसँग बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउ त महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएको प्रशस्त आशिषको लागि। यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरूले आफ्नो अन्धकारयुक्त जीवनलाई छोडेर तपाईँको ज्योतिमा आउने मौका पाऊ। सबै बिन्ती प्रभु येशूको नाममा। श्रोत साथी, मानव मनमा धेरै कुराहरू लुकेका हुन्छन्, भावना लुकेका हुन्छन्। त्यही मानवताको कारणले गर्दा हाम्रो घर, समाज, राष्ट्र अनि सिङ्गो विश्वमा नै एउटा हाम्रो राम्रो सम्बन्ध कायम भएको छ। एकले अर्काको मद्दत गर्ने, आवश्यक परेको बेलामा मद्दत गर्ने, माग्ने प्रचलन सायद मानवता जीवित रहेकै कारणले सफल भएको मान्न सकिन्छ। जहाँ मानवता र मानवता धर्मको कुरा आउँछ, तब शक्ति र जाति, भाषा, धर्म, वर्णभन्दा पर वा माथि रही मानवले मानवलाई केवल मानवताको नाताले मद्दत गरिन्छ। यही सोचाइका परिणाम स्वरूप आज विश्वमा थुप्रै समाज सेवी अनि समाज सेवाका निम्ति सङ्घ सङ्गठनहरू खुलेका छन्, जो मानवका सेवा गर्न चाहन्छन् अनि तिनीहरूलाई रोक्न पनि सकिन्न, किनकि सेवा गर्ने हातहरूलाई कहिले रोकेर रोकिन्न। तिनीहरू त्यो वृक्षका बेर्ना हुन् जो बिस्तारै हुर्किएर बढेर विशाल वृक्षको रूप लिन्छन् अनि धेरैलाई छारिदिँदछन्। यसको उदाहरणको रूपमा फ्लोरेन्स नाइटिङ्गललाई हामी हेर्न सक्छौँ। उनी एउटा उदाहरणको रूपमा हामी उनलाई लिन सक्छौँ। यदि फ्लोरेन्सले बाटो नदेखाएकी भए सायद आज पनि युद्ध क्षेत्रमा घाइते सिपाहीहरूलेको रेखदेखको लागि कोही अगाडि आउने थिए, अस्पताल भर्ना हुने थिए, अधिकारसम्म अस्पताल भर्ना हुने अधिकांश बिरामीको मृत्यु हुने थियो, अस्पताल नवजीवनको स्रोत नभएर भयानक र क्रूर मृत्युको अड्डा हुने थियो। किनकि फ्लोरेन्स धनी आमा बुबाका सन्तान थिइन्, उनी बाबु आमाको प्यारो छोरी, सुखशैलमा हुर्केकी उच्च शिक्षा दीक्षा पाएकी नारी थिइन्, तर उनको झुकाव भने मानवताको सेवातर्फ थियो, किनकि आफ्नो विचारमा मानव सेवा नै ईश्वरको सेवा राम हो भन्ने उनलाई लागेको थियो। उनले आफ्नो इच्छालाई यसरी सार्थक बनाउने भन्ने कुरा रोममा जाँदा मिसो पाए। त्यहाँ उनले एक प्रोटेस्टेन्ट पादरीलाई भेट्टाइन् जो नर्स ट्रेनिङको केन्द्र चलाएर बस्दथे। अब उनलाई नर्स बन्ने इच्छा जागृत भयो। उनले त्यो कुरा आफ्नो अभिभावकलाई बताइन् र तर उच्च घरानेकी भएकोले उनका आमा बुबाले आफ्नो इज्जत माटोमा मिल्दछ भन्दै उनलाई अनुमति दिएन। उनी धेरै निराश भइन्, तर पछि धेरै सम्झाएपछि उनले अनुमति पाइन्। त्यसपछि फ्लोरेन्स युरोपका ती स्थान हेर्नको लागि निस्किन् जहाँ मानवताको सेवा हुन्थ्यो। यसै क्रममा उनले आफ्नो नर्सिङ तालिम सकाए। अगस्त 1853 उनले लन्डनका स्त्रीहरूको लागि एउटा अस्पताल खोलिन्। उनी त्यसको अध्यक्ष भइन्। साथै सन् 1854 सेप्टेम्बरमा क्रिमियाको युद्ध सुरु भयो। त्यसमा घाइते भएका सिपाहीहरूको सेवा गर्न उनी खटिन् अथवा उनलाई प्रस्ताव राखियो। उनले खुसी साथ स्वीकार गरिन्। जब एक उच्च खानदानकी स्त्री आफ्नो सुख र आराम छोडेर जाँदै छिन् भने खबरहरू छापिए। मानिसले उनलाई सहयोग गर्न चन्दा, आवश्यक वस्तुहरू दिन थाले। सुरुमा पुरुषहरूको सेवाको निम्ति महिला नहुने आदि इत्यादि अवरोधहरू आए, तर उनी स्थिर भई सेवामा लागिरहन्। नतिजा यो आयो कि पहिला 42% बिरामी मर्थे भने अब 2% झर्न सफल। उनी शान्त शालीन नारी थिइन्। राति सुत्नुभन्दा पूर्व उनी सबै बिरामीलाई हेर्न पुग्थिन्। उनीहरूलाई सान्त्वना दिन्थिन्। यसरी बिरामी भेट्न जाँदा उनको हातमा एउटा बत्ती हुन्थ्यो, त्यसले उनलाई लेडी विथ वा द ल्याम्प उपमाको ले चिनाउन थाले। उनले महारानी भिक्टोरियाको आर्थिक सहयोगमा नर्सहरूलाई तालिम दिनुको ठूलो कलेज तथा अन्य केन्द्रहरू पनि खोलिन्। सन् 1858 उनले सैनिक स्वास्थ्य सम्बन्धमा 800 पृष्ठको पुस्तक लेखिन्। अन्त्यमा उनले 1872 आफ्नो कामबाट छुट्टिन्। तर आज उनले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई महत्त्वपूर्ण रूपमा हेरिन्छ। उनले गर्दा आज नर्स पेसालाई सम्मानित मानिन्छ। धेरै युवा युवती आफू पनि फ्लोरेन्स जस्तै हृदयदेखि नै मानव सेवाको निम्ति नर्स बन्न चाहन्छ। त्यस्तै एक ईश्वरको पुत्र हुनुहुन्छ जसले मानवीय सेवाको निम्ति आफ्नो स्वर्गको वैभवलाई त्यागेर मानव चुलामा यो धरतीमा जन्म लिनुभयो। किनकि स्वर्गदूतद्वारा जब परमेश्वर र परमेश्वरका पुत्रले संसारलाई नियाल्नु भयो, संसारलाई पूर्ण रूपमा डर त्रास दुखाइ पीडा अनि मृत्युको त्रासले बगालेर पक्रिराखेको देख्नुभयो। जुन मानिस परमेश्वरले आफ्नो हातले आफ्नै आकार दिई आफ्नै जीवनका सासद्वारा जीवित तुलाउनु भयो, ती मानिसलाई अनेक कष्ट दिई मृत्युको शिकार शैतानले बनाउँदै परमेश्वरको मजाक उडाइरहेको उहाँहरूले देख्नुभयो। चारैतिर अन्धकार देखियो, उज्यालोको किरण कतै देखिएन। चारैतिर रोदन र क्रन्दन अनि मद्दतका निम्ति पुकारका आवाजले स्वर्गसम्म के गुन्जमान भयो। स्वर्गबाट हेर्दा त्यो दृश्य ज्यादै दयनीय देखिए। मानिसका दुर्गतिमा परमेश्वर हुनुभयो। तब परमेश्वर शैतानसँग आफ्नो मानिसको रिहाई माग्नुभयो। तर प्रत्येक मानिसका स्वतन्त्रताको निम्ति मुक्तिका निम्ति शैतानले परमेश्वरको पुत्रको बलिदान माग्यो। तब सिंहो स्वर्ग स्तब्ध भयो। तर परमेश्वरका पुत्र मानव स्वरूप लिएर संसारमा आउन राजी हुनुभयो अनि परमेश्वरले आफ्नो मुटुका टुक्रालाई संसारमा पठाउने निर्णय गर्नुभयो। परमेश्वरले मानिसको स्वरूप धारणाको विषय सबै स्वर्गदूतहरू अचम्ममा परे अनि परमेश्वरको मानव प्रतिको प्रेमको प्रशंसा गरे। योजना मुताबिक क्रिस्टले संसारमा मानिसको कोखबाट जन्म लिनुभयो। उहाँको जन्म गाईको गोठमा भयो। एउटा सिकर्मीको घरमा क्रिस्टको जन्म भयो अनि उहाँको नाम दर्शन बमोजिम यीशु राखे। जब ईश्वरका पुत्र मानव बनी जन्म लिनुभयो तब उहाँ पूर्ण रूपमा मानव नै बनी जिउनु भयो। उहाँमा कुनै घमण्ड थिएन। उहाँले हरेक जातिलाई समान व्यवहार गर्नुभयो। उहाँले अन्धकारलाई दृष्टि दिनुभयो, बहिरालाई सुन्ने क्षमता दिनुभयो अनि पक्षघातीलाई निको तुल्याउनु भयो, लङ्गडालाई हिँडाउनु भयो, भूत लागेकालाई मानिसलाई निको तुल्याउनु भयो, 12 वर्षसम्म रगत बगेकी स्त्रीलाई निको तुल्याउनु भयो अनि यति मात्र होइन, उहाँले मृतकलाई समेत बौरी उठाउनु भयो। कोमल हृदयका क्रिस्ट हरेक मानिसलाई तिनको जाति स्तर इच्छा रङ नहेरी वास्तवमा नै ती मानव के सेवा चाहन्छन् वा मदत चाहन्छन् ती कुरा गरिदिनु भयो। मानवीय चोलामा जन्म लिनुभएका उहाँले मानवको दुःख कष्टलाई मानव नै बनी बुझेर भोगेर मानवताको सेवा गर्नु। अहिले कहिले गुरु र कहिले शिक्षक, कहिले डाक्टर, कहिले मित्र त कहिले को बनी उहाँ मानवताकै नमुनाको रूपमा रह घमण्ड उहाँमा कहिले आए। एक शालीन स्वभावको उहाँले धेरैको मन जित्नु, प्रेमको प्रतिमूर्ति उहाँले देखाउनु भयो। अन्तमा बलिदानको समय आयो। फरिसीहरूले उहाँलाई ईश्वर निन्दाको आरोप लगाए, पक्री लगे। तर विडम्बना उहाँका निम्ति उहाँ यस संसारमा आउनुभयो। तिनीहरू कहिले पनि क्रिस्टको पक्षमा उभिने हाट गरेनन्। यहाँसम्म कि उहाँका मित्र प्रिय चेलाहरू समेत त्यस मामिलाबाट टाढै रहन चाहे। अन्त्यमा उहाँलाई क्रुसमा टाँगियो। शिरमा काँडाको मुकुट, हातमा पाउमा काँटी अनि शरीरमा कोरा लगाइयो। सिंहो स्वर्गको त्यो दृश्यले स्तब्ध भयो, सन्नाटा छायो। प्रकृतिले दुःख मनाउ गर्यो। मध्याह्नदेखि 3 बजे सारा देशमा अन्धकार छ। त्यहाँ उपस्थित प्रत्येक येशूको पीडालाई हेरिरहेका तिनीहरूले क्रिस्टलाई चिन्न सकेन। श्रोता, यो प्रभु यीशु क्रिस्टको त्यो महान बलिदान छ। त्यो बलिदानले एउटा परमेश्वरले आफ्ना मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ त्यो चाहिँ प्रेमको सबभन्दा ठुलो सर्वोत्कृष्ट नमुना हो। परमेश्वरको दयालु हृदयको एउटा प्रस्तुति हो। उहाँ खाने हुनुहुन्छ भन्ने कुरो उहाँले व्यक्त गर्नुहुन्छ। यी सबै कुराहरू, मन दुखाउने कुराहरू हामीले देख्यौँ। त्यसै प्रभु यीशुले प्राण त्याग्नु भयो अनि उहाँ बौरी उठ्नुभयो। शैतानको पन्जाबाट हामीलाई आफ्नो रगतको मोलले छुटाइ लानुभयो। आज क्रिस्ट मानव रूपले क्रिस्टले गर्नुभएको त्यो कारणले हो, त्यो बलिदानको कारणले आज हामी जिइरहेका छौँ र हामी कृतज्ञ हुनु। श्रोता, आज धेरै मानिसहरूले यो कुरो बुझेका छैनन्। प्रेमको वास्तविक अर्थ पनि बुझेका छैनन्। प्रेमको चाख्न पनि सकेको छैन। जबसम्म तपाईँ र मैले अरूले हामीले हामीमाथि अरूले गरेको प्रेमलाई बुझ्न सक्दैनौँ, तबसम्म हामीले अरूलाई पनि प्रेम गर्न सक्दैनौँ। प्रेम भनेको यस्तो चिज हो, त्यो चाहिँ जति तपाईँले दिनुहुन्छ त्यति चाहिँ बढ्छ, यो घट्दैन। तर मान्छेहरू हामी कस्तो स्वभाव छ भने हामी आफूसँग भएको प्रेम, आफूसँग भएको कुराहरू आफूमा राख्न चाहन्छौँ, त्यो बढ्दैन। त्यो यदि आफैमा राख्छौँ भने त्यो घट्छ। परमेश्वरले वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदाझैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा मुखको क्यान्सरबाट कसरी बच्न सकिन्छ यसको विषयमा केही चर्चा गर्नेछु। श्रोता मित्रहरू, शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ। अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगको रूपमा लिने गरिएको छ। शरीरको विभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकोले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचार गराउनको लागि आउने गरेको पाइएको छ। एक अध्ययन अनुसार नेपालमा पुरुषहरूमा हुने क्यान्सरहरूमध्ये मुखको क्यान्सर 2 नम्बरमा पर्छ, जसमा पहिलो चाहिँ फोक्सोको क्यान्सर रहेको छ। यसको मुख्य कारण श्रुतिजन्य पदार्थलाई मानिन्छ। धुम्रपान, मदिरापान, पान, सुपारी र गुटखाको अत्याधिक प्रयोगले मुखको क्यान्सर निम्त्याउन सक्छ। भाइरसको जटिल संक्रमणको कारण पनि यो रोग हुने गरेको छ, जस्तै ह्युमन प्यापिलोमा भाइरस। विभिन्न प्रकारका पोषण तत्त्वहरूको कमीले पनि यो रोगलाई मौलाउने वातावरण प्रदान गर्छ। बाङ्गो टिङ्गो वा तिखो दाँतले गर्दा मुखभित्र नियमित रूपमा घर्षण भई निको नहुने घाउ बनाएमा पनि क्यान्सर हुन सक्ने सम्भावना निम्त्याउन सक्छ। त्यसै गरी सूर्यबाट आउने विभिन्न विकिरणको कारणले पनि ओठको क्यान्सर हुने गरेको पाइएको छ। मुखको कुनै भागमा विभिन्न प्रकारको रातो, सेतो वा मिश्रित दाग देखिएमा, जसलाई पेटेन, सियल्ली, मलिगनाट, लिसस पनि भनिन्छ, कुनै प्रकारको अल्सर वा घाउ 3 हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखको कुनै भागमा मासु पलाएमा जसको आकार बिस्तारै बढ्दै गएमा, दाँतहरू बिना कारण हल्लिँदै गएमा, दाँत निकालेको ठाउँमा 81 मासु पलाएर आएमा र घाँटीमा गिर्खा देखिएमा मुखको क्यान्सरहरूको लक्षण हुन सक्छन्। मुखमा देखिएको घाउ क्यान्सर नै हो कि होइन भनेर किटानी साथ भन्नको लागि चाहिँ बायोप्सी अर्थात् मासु जाँच गर्नुपर्छ। नियमित रूपमा आफैले आफ्नो मुखको परीक्षण गर्ने हो भने यस रोगलाई सुरुकै स्टेजमा पत्ता लगाउन सकिन्छ। यसको लागि मुखलाई 8 भागमा विभाजित गरिएको छ। अगाडिको भागको गिजा, पछाडिको भागको गिजा, माथिको ओठको भित्री भाग, तलको ओठको भित्री भाग, गालाको भित्री भाग, जिब्रोको माथि, तल र छेउछाउको भाग र तालु। जाँच पूरा गर्नको लागि चम्किलो बत्ती लिएर ऐनाको अगाडि उभिएर माथि उल्लेखित सबै भागमा राम्रोसँग जाँच गर्नुपर्छ। यदि कुनै भागमा शंकास्पद घाउ देखिएमा तत्काल दन्त चिकित्सकको सल्लाह लिनु आवश्यक छ। शरीरको अरू भागको क्यान्सर जस्तै मुखको क्यान्सरको लागि पनि शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी जस्ता उपचार गर्न सकिन्छ। मुखको क्यान्सर रोकथामको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको श्रुतिजन्य पदार्थहरूबाट टाढै रहनु हो। मुखमा कुनै प्रकारको दाग, घाउ वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सककोमा देखाउन जानुपर्दछ। समयमा उपचार गरे क्यान्सर निको हुन्छ र यसबाट हुने विकृति र अरू समस्यालाई पनि कम गर्न सकिन्छ भने स्तरीय आयु लम्ब्याउन सकिन्छ। श्रोता मित्रहरू, यो त भयो मुखको क्यान्सरबाट कसरी बच्न सकिन्छ भन्ने समस्याको समाधान। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ प्रस्तुति लिएर आउने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। जय मसीह, धन्यवाद।
समय सकिन लागेको संकेत गरिसकेको छ। हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501220, 98 65 55 120 र अर्को 98 18 53 95 55 98 18 53 95 55।
हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।